इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी।
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागतमा कार्यक्रम फेस टु फेसको प्रखाइमा रहनुभएका सम्पूर्ण श्रोतालाई शिवराज भट्टको नमस्कार। श्रोता, आज बडादशीको महाअष्टमीको दिन तपाईँ सम्पूर्ण श्रोताहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हामी हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएका छौँ। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्दरा र सात समुद्र पारिरहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा बसेर फेस टु फेस डाउनलोड गरेर सुन्न पनि सक्नुहुन्छ। श्रोता, आजको कार्यक्रम दसैँमा खानपिन र स्वास्थ्यमा कसरी ध्यान दिनुपर्छ भन्ने प्रति केन्द्रित पार्ने प्रयास गरेका छौँ। आजबाट हरेकका घरघरमा खसी, बोका, भेडा, च्याङ्रा काटिन थालेका छन्। घरघरमा मासु पाक्न थालेको छ। अझ मासुबाहेकका अन्य थुप्रै परिकारहरू पाक्न थालेका छन्। हरेकको घरमा जमघट भएको छ। टाढा टाढाबाट घर फर्केकाहरू मिलेर दसैँ मनाउन थालिसकेका छन्। तपाईँहरू जहाँ जुन ठाउँमा हुनुहुन्छ, रमाइलोसँग दसैँ मनाउनुहोस्। आज हामी दसैँका बेला खानपानका लागि के कुरामा ध्यान दिनुपर्छ, खास गरी दीर्घ रोगीहरूले के खाने, यिनै प्रसङ्गप्रति आज हामी केन्द्रित हुन्छौँ। आजको फेस टु फेसको बहसका लागि मैले स्टुडियोमा निम्त्याउन नसके पनि टेलिफोनमा जोड्ने प्रयास गरेको छु। सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर हुनुहुन्छ शेरबहादुर कमर। उहाँ पनि दसैँ मनाउनका लागि आफ्नो घर राजधानी स्थित आफ्नो घर गइसक्नु भएको छ। म डाक्टर साहबलाई हार्दिक स्वागत गरिहाल्छु हाम्रो कार्यक्रममा। डाक्टर साहब, हार्दिक स्वागत छ कार्यक्रम फेस टु फेसमा।
धन्यवाद।
तपाईँ पनि दसैँ मनाउनु घर पुगिसक्नु भएको छ सेती अञ्चल अस्पताल छोडेर। हजुर डाक्टर साहब, अनि यहाँको परिवार, यहाँको आफन्तहरू सम्पूर्ण सबैलाई दिनेश एफएमको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आज हामी खास गरी दसैँमा खास गरी के कुरा खानुपर्छ अथवा स्वास्थ्यलाई कसरी केयर गर्ने भन्नेमा बढी केन्द्रित हुन्छौँ। डाक्टर साहब, अबको झन्डै हामी 40-45 मिनट जति कुराकानी गर्छौँ, त्यो बिचमा अलिकति हामी ब्रेक पनि हाल्छौँ, डाक्टर साहबसँगै जोडिन्छौँ। अब हामी सुरु गरिहालौँ। जसरी खास गरी दीर्घ रोगीहरूले के खानुपर्छ, के खानु हुँदैन, कसरी स्वास्थ्यलाई राख्ने, अब दसैँमा बढी जसो मासुका परिकारहरू बढी बन्छन्, केमा चाहिँ ध्यान दिने डाक्टर साहब स्वास्थ्यलाई सदाबहार राख्नका लागि यो दसैँको बेला?
सर्वप्रथम दिनेश एफएम र दिनेश एफएमको सपरिवारलाई मेरो तर्फबाट दसैँको शुभकामना।
हजुर, परिवारलाई पनि हस्, धन्यवाद।
विशेष गरेर दसैँ भन्ने बित्तिकै खाने र लगाउने अनि घर परिवार अनि परिवारजन सबैको भेटघाटको चाड हो। र खानेकुरा त हामीले सधैँ खाइराख्छौँ र खाना पानी बिना हामी बाँच्न पनि सक्दैनौँ। र खानेकुरामा अब स्वास्थ्यको लागि विशेष ध्यान दिनुपर्छ यसमा पनि हजुरले भने जस्तै दीर्घ रोगीहरूले चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ. दीर्घ रोगी भन्नाले अब विशेष गरेर अहिले बढ्दै गएको रोग चाहिँ डायबिटिज हाइपरटेन्सन हो मुख्य गरेर. त्यसपछि मोटोपन बढ्दैछ, मोटोपनको साथसाथै यो कलेजोमा बोसो जम्ने फ्याटी लिभर र अनि कोलेस्ट्रोल रगतमा चाहिँ बोसोको मात्रा बढ्ने रोगहरूले गर्दाखेरि मुटु र मुटुलाई विशेष असर देखा परेको छ. र खानेकुरामा सामान्यतः भन्दाखेरि अब ब्यालेन्स डाइट खाने हो. दिनभरि शरीरलाई जति खानेकुरा चाहिन्छ त्यति नै खाने हो. कम खायो भने शरीरलाई पोषण तत्त्व पुग्दैन, बढी खायो भने त्यो चाहिँ एउटा कुरा डाइजेस्ट गर्न गाह्रो हुन्छ, अर्को चाहिँ डाइजेस्ट भइसकेको खानेकुराहरू चाहिँ अब विभिन्न अब जस्तै अब जे खानेकुरा खायो पनि यो बोसोमा परिणत भएर बस्ने हुनाले शरीरमा बोसोको मात्रा बढ्यो भने चाहिँ विभिन्न रोगहरू निम्त्याउँछ. यो चाहिँ अलिक दीर्घकाल लाग्यो तत्काललाई चाहिँ खानेकुरा धेरै भयो भने पेट गाह्रो हुने दुख्ने अब पेट दुख्ने हुनसक्छ. अर्को कुरा चाहिँ अब केही कुराहरू त्यहाँ मिसावट यताउता भयो अखाद्य वस्तुहरूको मात्रा बढ्यो भने चाहिँ डाइरिया भोमिटिङ हुनसक्ने सम्भावना बढी हुन्छ.
हजुर डाक्टर साहब, जसरी हामी मुटु रोगी यहाँले भने जस्तै मोटोपन र खास गरी मनोरोग अनि सुगर अथवा डायबिटिजका बिरामीहरू युरिगेसिड भएकाहरूलाई कसरी कति मात्रामा के मात्रै खानुपर्छ भन्ने पर्टिकुलर रोग वाइज हामी छलफल गर्छौँ. खास गरी मासु चयनबाट कुरा गरौँ. जसरी मासु छान्नकै लागि पनि अब धेरैको घरमा त खसी बोका च्याङ्रा भेडाहरू काटिन्छ, त्यसलाई ताजा मासु भन्न सकिएला, तर धेरै मान्छेहरू बजारबाट किनेर दसैँमा भए पनि मासु खान्छन्. त्यो चयन कसरी गर्ने, के हेर्ने डाक्टर साहब त्यसमा?
स्वास्थ्यवर्धक मासु भन्नको लागि त अब त्यो सुरु अब पालन पोषण पशुजन्य मासुजन्य जुन जनावरहरू हुन्छ नि पालन पोषणदेखि लिएर ल्याउने त्यसलाई भण्डार गर्ने त्यसपछि काट्नुभन्दा अगाडि जाँचबुझ गर्ने त्यो छुट्टै पार्ट भयो. त्यस काटिसकेको मासुहरू कतिको स्वास्थ्यवर्धक छ कि छैन भनेर चाहिँ अब त्यो हेरेर नै अब मासुको ताजापन चाहिँ अब काटेको मासुहरू चाहिँ हेर्दाखेरि नै थाहा हुन्छ. रातो रेड त्यहाँ कुनै पनि गन्ध नआउने हेर्दाखेरि नै करिब करिब थाहा हुन्छ के भयो. अब खानाको हिसाबले चाहिँ के छ भने मानिसलाई प्रोटिन आवश्यक पर्छ. जति केजी छ मान्छेले करिब करिब त्यति ग्राम जति प्रोटिन भयो दिनभरि पुग्छ. जस्तै अब 60 केजीको मान्छेलाई 60 ग्राम प्रोटिन करिब करिब भनौँ न 60 ग्राम प्रोटिन भए पुग्छ. त्योभन्दा बढी खायो भने चाहिँ स्वास्थ्यलाई असर गर्ने हो. र विशेष गरेर डायबिटिज हाइपरटेन्सन र मृगौला दीर्घ मृगौलाको रोगीहरूमा चाहिँ अब अरूभन्दा नि मृगौलाको जुन अहिले रोगीहरूमा चाहिँ प्रोटिनको मात्रा चाहिँ अलिक मिलाएर खानुपर्ने हुन्छ. धेरै प्रोटिन खायो भने त्यसबाट विभिन्न अरू बेकार वस्तुहरू प्रोडक्सन शरीरले निकाल्छ, निकालिन्छ त्यसले निष्कासन गर्नुपर्ने हुन्छ. निष्कासन गर्ने चाहिँ किडनीको माध्यमले हो. किडनी कमजोर भयो भने चाहिँ त्यो निष्कासन गर्न सक्दैन, शरीरमा थुप्रेर बस्ने हुनाले अरू विभिन्न रोगहरू तत्काल र दीर्घकालीन विभिन्न रोगहरू ल्याउने हुनाले प्रोटिनको मात्रालाई अलिकति विशेष ध्यान दिनुपर्छ. खानेकुरामा चाहिँ यो के छ भने अब दसैँ भन्ने बित्तिकै विशेष गरेर मासु र अनि अल्कोहल पनि जोडिन्छ. दुवै चाहिँ अब चाहिने मात्रा र व्यक्ति विशेषले चाहिने मात्राभन्दा बढी खायो भने चाहिँ यसले शरीरलाई असर गर्छ. मासुको साथसाथै मासुमा पकाउन प्रयोग गरिने तेलको मात्रा जुन हालिन्छ नि तेलले पनि शरीरलाई बेफाइदा गर्छ धेरै भयो भने.
हजुर डाक्टर साहब, जसरी कस्तो मासु खाने खास गरी अब स्वस्थ मासु खाने भन्ने भइहाल्यो. तेल यहाँले भन्नुभयो, हामी देख्छौँ नि धेरै ठाउँमा साथीभाइहरू कहाँ खान जाँदा पनि धेरै तेल अलि 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 झोल बनाएको हो भने त्यसको माथि नै तेलै तेल देखिने. कति मात्रामा अथवा कस्तो तेलको पनि गुणस्तरको कुरा होला, त्यो चाहिँ कसरी बनाउने? अब जसरी पोलेको मासु खाँदा अझ के चाहिँ स्वास्थ्यलाई हानि गर्छ? मान्छेहरू खसी काट्छ पोल्दै खाँदै पनि गर्छ.
मासुको वर्गीकरण गर्दाखेरि चाहिँ सबभन्दा राम्रो माछा, त्यसपछि चिकन कुखुराको मासु होइन,
हजुर,
त्यसपछि अनि खसीको र अनि अरू खसीको अनि अर्को बुङ्गुरको अनि राँगोको मासुहरू चाहिँ अलिक पछाडि आउँछ होइन स्वास्थ्यको हिसाबले. स्वास्थ्यको हिसाबले चाहिँ सबभन्दा राम्रो माछा, त्यसपछि कुखुरा, त्यसपछि खसी खसी बोका अनि राँगो बुङ्गुरहरू चाहिँ पछाडि आउँछ. तिनीहरू चाहिँ त्यति फाइदाजनक हुँदैन हुन्छ. तिनीहरूमा चाहिँ बढी रेड मिट रातो मासुको भाग बढी हुने होइन र फ्याट बोसोको मात्र हुने हुनाले त्यति फाइदाजनक हुँदैन. मासुको वर्गीकरणको हिसाबले चाहिँ यो छ. अनि खानालाई अब कसरी खाने, खानेमा त अब कतिपयले काँचोदेखि पनि देखि सुनेको छु मैले, काँचो अनि पोलेको अनि फ्राई गरेर खाने अनि उसिनेर खाने अनि झोल बनाएर खाने. यसमध्ये अब पोलेकोमा एक दुई पिस खाएर त अब त्यस्तो धेरै नै असर गरिहाल्ने भन्ने हुँदैन. स्वादको लागि एक दुई पिस खाँदा त केही भएन. तर रेगुलर डेली अब पोलेको मासु खायो भने चाहिँ यसले पेट र ठुलो आन्द्राको क्यान्सर गराउन सक्ने सम्भावना बढी देखिएको छ। त्यसमा नि रातो मासु पोलेर लामो समयसम्म खायो भने, अनि काँचो मासुको त खानु हुँदैन, यसमा त अब अलिकति कीटाणुहरू हुन सक्ने सम्भावना बढी हुनाले अब डाइरिया भोमिटिङ हुनसक्छ, अलिक डाइजेस्ट गर्न गाह्रो हुन्छ। अनि पोलेको त्यो भयो, अनि फ्राई गरेकोमा चाहिँ अब यो कुन प्रकारको अब तेलमा फ्राई गरेको मासु फ्राई मासु पनि स्वास्थ्यको लागि त्यति फाइदा हुँदैन। अब कहिलेकाहीँ एक पिस खानलाई त ठिकै छ, त्यसलाई केही त्यति धेरै त्यसलाई कन्सियस ऊ भएन। रेगुलर चाहिँ अब फ्राई धेरै एकैचोटि धेरै खानु भएन। यो त फ्राई गरेकोमा चाहिँ अब एउटा तेल नै, तेल फ्राई गरिसकेपछि तेलको आफ्नो केमिकल जुन गुड्ने परिवर्तन भएर यसले मुटुलाई असर गर्ने तत्त्वहरू बन्छ। त्यही भएर सकेसम्म फ्राई गरेको चिजहरू चाहिँ अरू बेला पनि अरू चिजहरू पनि कम खाने, मासु पनि फ्राई, जुनसुकै चिजहरू फ्राई गरेर चाहिँ खानु, रेगुलर खानु भनेको स्वास्थ्यको लागि फाइदा होइन। त्यसपछि पकाएको छ भन्दा राम्रो, राम्रोसँग पकाएको मासु खानु राम्रो हो। त्यसमा चाहिँ अब बोसोको मात्रा अलिक कम गर्ने, तेल र बोसो कम गर्ने। मसालाको हिसाबमा चाहिँ मसालाको त्यति धेरै बेफाइदा छैन, खालि तत्काल खाँदाखेरि पिरो हुने बाहेक मसालाले चाहिँ स्वास्थ्यको लागि त्यति फाइदा गर्ने जुन अनुसन्धानबाट जुन लिटरेचरहरूमा बुकहरूमा पाइँदैन। मसला चाहिँ स्वास्थ्यको लागि फाइदै हुन्छ भन्छ, ठिकको मात्रामा धेरै होइन। अनि मासुमा हाल्ने खुर्तानी, हरियो खुर्तानीले पनि त्यति धेरै फाइदा गर्दैन, एकछिन पेट पोल्न बाहेक, नत्र यसको फाइदा नै छ। खास गरेर भन्दाखेरि चाहिँ अब चिजो पिरो मसलाहरू चाहिँ धेरै नखानु भन्छ। मसलाको त्यति धेरै बेफाइदा चाहिँ मैले देखेको छैन लिटरेचरहरूमा, यताउता पनि मसला चाहिँ इच्छा अनुसार हालेर खान सकिन्छ।
हजुर हजुर हजुर, डाक्टर, जसरी हाम्रोमा छ नि अब दसैँको बेला खास गरी मासु त हामी अगाडि पछाडि पनि खाएर हुन्छौँ, तर धेरै जसो समाजमा दसैँका बेला खसी नै बोका नै अथवा भेडा च्याङ्रा नै ल्याउनुपर्छ र घरमै ढालिहाल्नुपर्छ र अनि त्यसलाई सक्नुपर्छ, दुई तिन दिन लगाएर भयो पनि कहीँ बेच्नु पनि पर्दैन, जति छ 5-10-15-20 किलो भएको चाहिँ त्यसलाई 2-3 दिनभित्रै सकिहाल्नुपर्छ भन्ने छ नि। धेरै मासु खाने, धेरै प्रकारका परिकार बनाएर खाने, यसले चाहिँ स्वास्थ्यलाई कस्तो असर गर्छ?
अब चाडबाडको हिसाबले अब घरमा खसी काट्नु रमाइलो हुने त्यो छुट्टी कुरा छ, त्यो आफ्नो यो सांस्कृतिक हिसाबले यो ठिकै छ होइन, त्यसलाई हामीले अब त्यति धेरै कमेन्ट पनि गर्नुपर्छ। खाना चाहिँ आफूले सेलेक्सन गर्ने हो होइन, अब आफूले शरीरलाई कति दिनभरि कति चाहिन्छ त्यो हिसाबले खाने हो। अब भेराइटीहरू नि धेरै नै बनाएर खान पनि सकिन्छ, तर मात्रा मात्रै आफूले तोक्ने हो, एक दुई पिस एक दुई पिस खानालाई सकिन्छ। अनि यति दिनमै सिद्धाउनुपर्छ भन्ने पनि स्वास्थ्यको लागि फाइदाजनक भएन। र एउटा कुरो के भने, अब विशेष गरेर सहर बजारतिर अब धेरैजसो मासुको मात्रा रेगुलर रूपमा प्रयोग गरिराखेको हुन्छ। अब गाउँतिरहरू चाहिँ अब त्यति धेरै रेगुलर सधैँ मासु खाएको छैन, अब दसैँमा एक दुई दिन मजाले टन्न खाए पनि त्यति धेरै स्वास्थ्यको लागि चाहिँ दीर्घकालीन रूपमा चाहिँ असर हुँदैन है। त्यसमा चाहिँ त्यति धेरै रेस्ट्रिक्सन गर्नु पर्दैन। अब दसैँ चाडबाडको बेलामा अलिकति बढी खाएर अलिकति पेटलाई गाह्रो हुने हो, न त एक दुई छाक अलिक मजाले खाए नि स्वास्थ्यको लागि त्यति धेरै बेफाइदा चाहिँ हुँदैन। त्यतिको लागि धेरै कन्सियस हुनु पर्दैन। यदि स्वास्थ्य ठिक छ भने मुटुको रोग छैन, किडनीको रोग छैन, अनि मोटोपन छैन भने चाहिँ एक दुई छाक चाहिँ आनन्दले खान सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ। यसमा त मेरो छुट्टै धारणा छ यसमा चाहिँ।
हजुर डाक्टर साहब, अनि जसरी कहिलेकाहीँ अब यो त खास गरी गाउँतिर र सहरतिरको कुरा गरिहाल्दाखेरि, अब गाउँतिरकोमा एक्सर्साइज हुन्छ, उनीहरू पैदल हिँड्छ, लामो समयसम्म हिँड्छ र त्यसले पाचन प्रक्रियालाई सहज पनि होला, अब तराईमा मोटरसाइकलमा कारमा जाने अथवा सवारी साधनहरूको उपयोग गर्ने भावनाले त्यसले अलिकति नोक्सान पनि पुगाउला। जसरी कहिलेकाहीँ खास गरी सहरतिरको कुरा गर्दाखेरि अब मासु ल्याइहाल्यो, अब पकाइहाल्यो र अनि दिनभरिमा खाँदा खाँदा पनि सकिएन, आधा बाँचिहाल्यो अथवा बाँचिहाल्यो, यसलाई अलिकति फ्रिजमा राखिदिउँ र अनि बेलुका अथवा भोलिपल्ट यसलाई फेरि तताएर खाउँ भन्ने खालका पनि हामी गर्छौँ, त्यसले चाहिँ स्वास्थ्यलाई कस्तो असर गर्छ?
बाँकी खाना खानु त्यति स्वास्थ्यलाई फाइदा होइन होइन, तर फ्रिज चाहिँ अब खाना सञ्चय गरेर राख्नु लागि भने बनाएको हुनाले राम्रोसँग सञ्चय गरेको खानेकुराहरू चाहिँ अब कहिलेकाहीँ उब्रेको खानेकुरा फाल्नुभन्दा फ्रिजमा राखेर खाँदाखेरि त्यति बेफाइदा त हुँदैन। सबैले खाने गरेकै छ, जहाँ पनि खान्छ, त्यो सफा हुनु पऱ्यो, राम्रोसँग राख्नु सक्नु पऱ्यो, फ्रिजमा अब टेम्परेचर मेन्टेन हुनु पऱ्यो होइन। त्यसरी गरेर राखेको तत्काललाई एक दुईचोटि त्यसरी निकालेर खाँदाखेरि चाहिँ त्यति धेरै असर चाहिँ गरिहाल्दैन त्यसमा।
तर 2-3 दिनसम्म पनि फ्रिजमा फ्राई गरेको मासु राख्ने, फेरि त्यसलाई फेरि तताएर खाने, त्यसले अम्लियापना अथवा त्यसले स्वास्थ्य
पनि राम्रो हुन्छ। लामो समयसम्म अब फ्रिजमै राखिदिएर पकाउनको अल्छीको हिसाबले एकैचोटि पकाउने अनि फ्रिजमा राख्ने, निकाल्दै खाँदै गर्ने, त्यो हिसाबले चाहिँ स्वास्थ्यको लागि फाइदा हुँदैन।
एक दिनभरि चाहिँ प्रयोग गर्न सकियो, बिहानदेखि बेलुकासम्म चाहिँ प्रयोग गर्न सकियो।
सकिन अब अड्कलेर पाउँदा नि अब खान सकिनँ, अलिकति बाँकी राख्यो, अब किन छेरा फुस्केर फाल्नु भन्दा त्यो राखेर राख्यो, त्यति धेरै बिग्रिँदैन। फ्रिजमा टेम्परेचर मेन्टेन गरेर राख्यो भने त्यति धेरै बिग्रिँदैन, त्यतिको लागि चाहिँ डराउनु नपर्ला।
हजुर डाक्टर साहब, यहाँ हामीसँगै जोडिदिनु होला, अहिले पालो ब्रेकको भएको छ, हामी ब्रेकपछि फेरि डाक्टर साहबसँग जोडिन्छौँ। त्यसपछि हामी खास गरी मुटु रोगी, यहाँले भने जस्तै मृगौलालाई यसले कसरी असर पार्छ, अनि युरिक एसिड भएकाहरूले चाहिँ कसरी मासुलाई कसरी चयन गर्ने, अनि मनोरोग र डायबिटिजका बिरामीहरूलाई चाहिँ के हुनसक्छ, उहाँहरूले कतिको कन्सियस हुने, अब हाम्रो चाडबाडका बेला अलि खाए केही पनि हुँदैन भनेर खुवाइदिने अथवा खाइदिने चलन पनि छ, रोग वाइज कसरी चाहिँ बच्ने भन्ने बारेमा हामी छलफल गर्छौँ। आज हामी दसैँका बारेमा स्वास्थ्यलाई कसरी जोगाउने भन्ने बारेमा डाक्टर साहबसँग कुराकानी यसपछि पनि गर्छौँ। डाक्टर साहब टेलिफोनमै रहिदिनु होला, म यहाँलाई आग्रह गर्छु। श्रोता, अहिले पालो भएको छ ब्रेकको।
झुरुम झुरुम कुरुम कुरुम पसल गइन्छ, किनिन्छ, खाइन्छ, अरूलाई त के सुनाउनु परेर। ओहो, के हो यो झुरुम झुरुम कुरुम कुरुम? दिनेशको सुपर फाइन चुरा हो, जो मिठो, स्वादिलो र पोसिलोको साथै सफा पनि छ, एकैछिनको आकर्षक प्याकमा पनि पाइन्छ। त्यसैले पसल जान लाग्यो कि, अरूलाई त के सुनाउने र।
ए, त्यसो पो हो, मैले त लिएर पनि आइसके र खाजा पनि खाइसके, अरूलाई किन सुनाउनु पर्यो विनर सुमित्रा।
यही हो बर्जर
रङ म्याजिकल अफर, बर्जरले घर रङ्गाउँदा पाइन्छ 100 square feet सिल्क इलुजन पक्का,
र बर्जर एक्सपी इमल्सनहरू र एक्सपी सर्भिस प्रयोग गरेमा पाइन्छ ई कुपनबाट थप पक्का रिवार्ड,
र बम्परमा रेनल्ट विथ कार जित्ने मौका, रङ सजिन्छ मनमा, रिवार्ड क्यास र कार घरमा, सर्भहरू लागू हुनेछ।
ओए, कस्तो छ एग्जामको तयारी? खोइ, के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त स्योर फेल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छ यो?
हो भने किन्न त खोजेको, कतै पाइएन।
ओहो, छुवाई पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, गेस्ट पेपरहरू, एचए, अनमी, ल्याब असिस्टेन्स, लोक सेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, गेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। छुवाई पुस्तक पसल, पाठ मोड, धनगढी, 091-5-25-246।
विशेषज्ञ डाक्टर सिपी अस्पताल प्रालीमा
अनुभवी डाक्टर तथा अत्याधुनिक दूरबीन प्रविधिबाट साना साना प्वाल पारी, पित्त थैलीको पत्थरी, मृगौलाको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, फाइल्स, बाबासिर, ग्यास्ट्रिक अल्सर आदिको जाँच तथा उपचारहरूका लागि सिपी अस्पताल प्राली
डाक्टर सिपी पाण्डे जनरल सर्जन,
साथै इन्डोस्कोपी, रङ्गीन भिडियो एक्सरे, इसिजी, अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, इमर्जेन्सी क्याबिन, एम्बुलेन्सको सुविधा पनि उपलब्ध।
सिपी अस्पताल प्राली, नेपाल आयल निगमको अगाडि चटकपुर धनगढी, फोन नम्बर 091-410-101 र 410-102।
Make each moment memorable with desire dotted condoms.
Another quality product of Nepal CRS company.
मध्य पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ग्लोबल कलेज इन्टरनेसनलमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बिबिएमा भर्ना फारम वितरण भइरहेको छ।
नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा गौरवपूर्ण पहिचान बनाएको समूहद्वारा सञ्चालित
ग्रुप वर्क, प्रेजेन्टेसन, केस स्टडी लगायतका प्राक्टिकल विधि र प्रयोगद्वारा अध्यापन गराइने,
सो उद्यम र आत्मनिर्भर बन्नका लागि विद्यार्थीहरूलाई विशेष रूपमा उत्प्रेरित गरिने,
जेहेन्दार विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था भएको,
सुविधा सम्पन्न शैक्षिक पूर्वाधार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राध्यापकबाट अध्यापन गराइने
ग्लोबल कलेज इन्टरनेसनल,
कमलादि गणेश स्थान, काठमाडौँ।
सम्पर्क
0142-51-409।
रङ्गी चङ्गी जस्ता पाता भर पर्दो छ मन मोह टिका उपनि नेपालीको विश्वासिलो जस्ता पाता यो कुरासा रङ्गी चङ्गी जस्ता पाता हो यो
हुलास भए अरु किन खोज्ने।
झुम्दै जाऊ मस्तीमा प्यान्थरको साथमा, रम्दै जाऊ खुसीले प्यान्थरको साथमा, पल पलमा छ माया पुरा हुन्छ चाहना, सुरक्षित यौन जीवन प्यान्थरको साथमा।
उच्च स्तरीय अमेरिकन कन्डम प्यान्थर, सुरक्षा र सन्तुष्टिको लागि प्यान्थर प्रिमियम कन्डम।
मुन्द्रे ब्रो तिमी त मर्निङ वाक आउट पनि फेरि फेरि जुत्ता लगाएर आउँछ बा
लाउन परेन त नयाँ नयाँ भेराइटी आइरहन्छ
हाई मुन्द्रे ब्रो मिटिङमा जाँदा एउटा अहिले चाहिँ अर्कै जुत्ता
अनि के त स्टाइलिस्ट त हुनै पर्यो नि
वाह मुन्द्रे ब्रो अफिस आउँदा फेरि अर्कै जुत्ता
भरि बेलुका फेरि अर्कै हुन्छ पार्टी सुज
तपाईँ कुन कुन ब्रान्डको चाहिँ जुत्ता लाउनुहुन्छ
एउटै ब्रान्डको लाउनु नेपालमा बनेको रोयल सुज नामै काफी छ हिमाल पहाड तराई रोयल सुज सबैको रोजाई
यो व्यापारी विश्रामपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतिलको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ आजको फेस टु फेस हामी दसैँका बेला खास गरी खानपानमा कसरी ध्यान दिने भन्ने बारेमा केन्द्रित छौँ आज हामीसँग हुनुहुन्छ सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमर हुनुहुन्छ काठमाडौँमा हुनुहुन्छ उहाँलाई आज हामीले टेलिफोनमा जोडेका छौँ खास गरी दसैँको बेला खास गरी खानपिनमा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा हामी कुराकानी गरिरहेका छौँ डाक्टर साहब यहाँलाई फेरि स्वागत छ दिनेश एफएमको यो कार्यक्रममा हजुर अब हामी खास गरी डाक्टर साहब जसरी मुटुका रोगीहरू उक्त उच्च रक्तचाप भएकाहरूलाई चाहिँ मासु अथवा अल्कोहल खाइदिनाले कस्तो असर गर्छ स्वास्थ्यमा
विशेष गरेर हाइपरटेन्सन उच्च रक्तचाप र अनि दीर्घ मुटुको रोग भनेर एउटा रक्तचाप पनि पर्छ अर्को चाहिँ मुटुको रक्त नलीहरूमा चाहिँ साँगुरो हुन्छ यो एथेरोस्क्लेरोसिस रगतको नलीहरूमा अब बोसो र यसबाट विभिन्न केमिकल रियाक्सन भएर रगतको नली साँगुरो हुन्छ यतिखेर तत्काल अब अल्कोहलको मात्रा बढी खायो भने चाहिँ यो प्रेसरमा तलमाथि हुन्छ जसले गर्दाखेरि मुटुको रोगमा एट्याक आउन सक्ने सम्भावना बढी हुन्छ अनि माछा मासु अलिक धेरै खायो भने चाहिँ अब यो खानालाई पचाउनको लागि चाहिँ रगत पेटमा चाहिँ धेरै जान्छ कि जुन पेटमा गएपछि पेटले धेरै काम गर्नुपर्छ पेटले धेरै काम गरेपछि रगत र अक्सिजन पेटतिर धकेलिएपछि अनि मुटुले चाहिँ कम पाउँछ त्यसपछि मुटुलाई पनि अलिकति असर हुन्छ तत्कालको लागि चाहिँ दीर्घकालीन रूपमा चाहिँ अब बढी मात्रामा माछा मासुको साथसाथै नुनको मात्रा चिल्लोको मात्रा बढी हुने हुनाले चाहिँ यो भविष्यमा उच्च रक्तचाप र मुटुको रोगहरूलाई चाहिँ असर पुर्याउँछ
हजुर हजुर डाक्टर साहब हजुर अनि अब यो यसमा खास गरी कतिसम्मको एउटा स्वस्थ व्यक्तिले अब हामी दिनभरि बिहानदेखि बेलुकासम्म मासु अनि त्यस सँगसँगै अल्कोहलको मात्रा पनि पटक पटक बढ्या छ फरक फरक ब्रान्डको भएको छ यस्ता कुराहरूलाई चाहिँ के गर्नुपर्छ
अब मुटुको रोगी उच्च रक्तचाप र मुटुको दीर्घ रोग छ अनि डायबिटिज छ भने चाहिँ यो रक्सी चाहिँ खानै हुँदैन यो खानेकुरा हो तैपनि यो खानै हुँदैन यसले तत्कालै नराम्रो असर देखा पर्छ माछा मासुको हिसाबमा चाहिँ अब मान्छेको तौल अनुसारको हिसाबले तौलको हिसाबले जति तौल छ त्यही त्यति ग्राम बराबरको माछा मासु लियो भने चाहिँ ठिक्क हुन्छ त्योभन्दा बढी भयो भने चाहिँ अलिकति त्योभन्दा बढी भएको चाहिँ फेरि बोसोमा नै परिणत भएर जम्मा हुने हुनाले अब शरीरमा नराम्रो असर देखा पर्छ अब खाँदाखेरि चाहिँ अब बिहानदेखि बेलुकासम्म अब माछा मासु दसैँमा खाँदाखेरि चाहिँ के गर्नु पऱ्यो भने विशेष गरी ब्यालेन्स क्या माछा मासुको साथसाथमा आधी एक भाग मासु एक भाग फलफुल एक भाग सागपात अनि त्यसमा चाहिँ यसरी ब्यालेन्स मिलाएर खायो भने चाहिँ शरीरको लागि फाइदा हुन्छ एकै चिज मात्रै खानुभन्दा सबै थोक मिलाएर शरीरलाई चाहिने कुराहरू धेरै कुराहरू हुन्छ प्रोटिन फ्याट कार्बोहाइड्रेट तिनवटा कुरा भयो त्यसपछि फाइबर रेसादार तत्त्वहरू र यही खानेकुरामा हुने भिटामिन र मिनरलहरू पनि यही खानेकुराहरूमा हुन्छ त्यसैबाट प्राप्त हुने हुनाले फलफुल सागपात माछा मासु र अनि कार्बोहाइड्रेटको लागि भात रोटी यसरी मिलाएर खानुपर्छ जुनसुकै रोगीले पनि त्यसरी नै खाने हो सबैले त्यसरी नै खाने हो र कुनै पनि रोग नभएको व्यक्तिले चाहिँ एक दुई दिन अलिकति बढी खायो नि तत्काललाई केही असर पर्दैन अब मुटुको रोगी किडनीको रोगी अनि अरू बिरामीहरू दीर्घ रोग छ भने चाहिँ ब्यालेन्स डाइट मिलाएर चाहिँ खानै पर्ने हुन्छ योभन्दा बढी खानु हुँदैन
हजुर अब जसरी दसैँमा तिहारमा सेल पुरी अलिक गुलियो पनि बढी हुन्छ डाक्टर साहब त्यसलाई चाहिँ कसरी मेन्टेन गर्नुपर्छ स्वास्थ्यका लागि
चिनी चाहिँ खाँदै नखानु भन्ने सल्लाह दिन्छु यसको कुनै पनि फाइदा छैन अब कहिलेकाहीँ एक चियासम्म ठिकै छ नत्र खानेकुराहरूमा गुलियो मिठाईको मात्राहरू चाहिँ सकेसम्म प्रयोग नगर्नु नै सल्लाह दिन्छु अब कहिलेकाहीँ एक दुई टुक्रा मिठाई ठिकै छ तर खानामै जस्तै खाजाको रूपमा अब पाहुना आउने बित्तिकै सबैलाई मिठाई दिने अनि पाहुना आउने बित्तिकै कोल्ड चिसो दिने कोक दिने फेन्टा दिने अनि त्यो के हुन्छ एउटा त्यो घोलेर दिने हुन्छ नि ट्याङ यस्तो हुन्छ नि त्यस्तै चाहिँ घोलेर स्वागत त्यसरी नगर्ने, जुन चिनी हालेको पेय पदार्थहरू कुनै पनि नदिने, त्यसको सट्टा बरु ग्रिन टी अनि ग्रिन टी ब्ल्याक टी अनि दुध र चिनी नहालेको चिया त्यस्तो चाहिँ राम्रो हुन्छ। अनि अल्कोहलको मात्रामा चाहिँ के छ भने, अब अल्कोहल एउटा ब्याड डाइट हो, यसले थोरै खायो नि धेरै शक्ति दिन्छ, एक ग्राम खाने बित्तिकै 9 क्यालोरी धेरै शक्ति दिने हुनाले अब यो जति खान्छ त्यो चाहिँ हामीले शक्तिमा निकालेर त्यसलाई डाइजेस्ट गर्न सक्दैनौँ। त्यही भएर अल्कोहलको मात्रामा चाहिँ अब खाने सल्लाह त कसैले पनि दिँदैन, खानु पनि हुँदैन भन्छ, तर खान सबैले खाइराखेको हुन्छ। र मुटुको रोगी र डायबिटिज भएको बिरामीले किडनीको रोगीले त खानै हुँदैन, स्वास्थ्य अब कुनै रोगहरू छैन र सोसियल ड्रिङ्किङको हिसाबले मान्छे खानुहुन्छ भने चाहिँ अब यसको लिमिट चाहिँ तोकेको छ। अब खान मिल्छ भनेर तोके होइन, यति खाए चाहिँ तत्काललाई केही गर्दैन भन्ने लिमिट छ। जस्तै अब युनिटको हिसाबले हुन्छ, इन्टरनेसनल 14 युनिट र 81 हुन्छ, महिलामा 14 र पुरुषमा 81 युनिट भने हुन्छ एक हप्तामा। त्यो भनेको चाहिँ अब हप्तामा 1.5 प्याक विस्की चाहिँ अब 1.5 प्याक जति 90 ml 60 ml 90 ml हुन्छ। बियरको हिसाबले चाहिँ आधा बोतल जति हुन्छ, वाइनकोमा 2 हुन्छ नि 2 प्याक जति हुन्छ। त्यही भएर यस्तो लिमिटेसनहरू चाहिँ छ।
हजुर, भनेपछि अब 30 ml जसरी 30 ml अब एमएलमा बढी आउँछ हाम्रोमा अल्कोहल, 30 ml अथवा 60 ml सम्मकोले चाहिँ खासै असर पार्दैन स्वास्थ्य मान्छेलाई भन्नु।
कुनै रोग छैन भने, कलेजोको रोग छैन, मुटुको रोग छैन भने चाहिँ।
हजुर, अनि अनि अब यस्तोमा पेटजन्य रोगहरू खास गरी कस्तो कस्तो पेटजन्य रोगहरू हुन्छ र अनि त्यसको यदि त्यस्तो देखियो भनेपछि तुरन्तै अस्पताल गइहाल्ने अथवा अब यो दसैँको बेला डक्टरहरू पनि अलि अस्पतालमा पनि अलिकता स्वास्थ्यकर्मीहरूको अभावका बेला या घरमै केही हुन्छ अथवा पेटजन्य रोगहरू भइहाल्यो भने के चाहिँ गर्ने के पछि?
अब तत्कालीय खाना, एउटा खानामा अखाद्य वस्तु मिसियो भने चाहिँ डायरिया भोमिटिङ हुन्छ, ग्यास्ट्रोइन्टेराइटिस भन्छ। डायरिया भोमिटिङ भयो भने चाहिँ तत्काल उपचार गर्दा त्यो जल वियोजन हुने हुनाले र भोमिटिङ रोक्नको लागि चाहिँ त्यो सामान्य उपचार इमर्जेन्सीमा गएपछि त्यो उपचार भइहाल्छ। अथवा भोमिटिङ भयो भने अब भोमिटिङ नहुने औषधि यसो बिचकी चाहिँ आफूले नि खान नसकिन्छ र अनि जति भोमिटिङ हुन्छ त्यति मात्रामा पानीको मात्रा अथवा जीवबन्दल खानु पऱ्यो तत्काललाई चाहिँ। अर्को चाहिँ अब डायबिटिज भएको व्यक्तिमा अत्याधिक मात्रामा अल्कोहल खायो भने चाहिँ सुगर स्वट्ठ कम भएर बिहोस हुनसक्छ, तुरन्तै अस्पताल लैजानु पऱ्यो, डेक्सोज सुगर दिइहाल्नुपर्छ। अनि डायबिटिजको बिरामीले खाना धेरै खायो भने सुगर बढी हुन्छ, सुगर बढी भयो भने अब सुगर धेरै भयो भने तत्कालै बिहोस पनि हुनसक्छ। त्यही भएर कम भयो पनि बिहोस हुन्छ, बढी भयो पनि बिहोस। अल्कोहल खायो भने चाहिँ स्वट्ठ कम गराएर बिहोस गराउन सक्छ, अनि बढी खायो भने अनि त्यो सुगर बढी भएर पनि बेहोस हुनसक्छ। सुगरको बिरामीहरूले चाहिँ त्यसरी ध्यान दिनुपर्छ। सकेसम्म सुगरको बिरामीहरू चाहिँ खाना त एकदम लिमिटमा खानुपर्ने हुन्छ, थोरै थोरै बरु बारम्बार खाइराख्ने। अर्को किडनीको बिरामीहरूले त अब यो अल्कोहल र माछा मासु त्यति धेरै प्रयोग गर्नु हुँदैन, अब गऱ्यो भने युरिया र युरियाको मात्रा बढ्छ एकदम रगतमा, युरियाको मात्रा बढी गऱ्यो भने पेट दुख्ने, उल्टी आउने, अनि टाउको दुख्ने, रिङ्गटो लाग्ने, अनि बेहोस होला जस्तो हुने अनि बेहोसै हुने पनि हुन्छ। त्यही भएर किडनीको बिरामीहरू चाहिँ विशेष ध्यान दिनुपर्छ, किनभने अलिक त्यो अञ्चल अस्पताल डायलाइसिस भएको हुनाले धेरै बिरामी किडनीको बिरामीहरू अलिक त्यतै हुनुहुन्छ। त्यही भएर उहाँहरूले चाहिँ विशेष ध्यान दिनुपर्छ। अब खाँदाखेरि अब 1-2 दिनको 3-4 चाहिँ खान मिल्छ उहाँहरूले, छाला बोसो बाहेकको मासुहरू चिकन फिस त्यस्तो चाहिँ राम्रो हुन्छ, अल्कोहल त छुनै हुँदैन।
हजुर हजुर, डाक्टर साहबले एकछिन अघि भन्नुभएको थियो नि, अब यदि प्रोटिनकै लागि खाने हो भने मासुजन्य पदार्थमा सबैभन्दा फाइदाजनक माछा, त्यसपछि चिकन, अनि खसी, भङ्गुर, भैँसी इत्यादि होइन सर। त्यो अलिकता त्यसबारेमा पनि कस्तो, अहिले त अब दसैँका बेलामा त अब कुखुराको मासु अथवा माछा भन्दा पनि बढी रातो मासु नै बढी प्रयोग हुन्छ, यो चाहिँ के सल्लाह हुन्छ श्रोताहरूलाई, खास गरी अब कुखुरा पनि खानु पर्यो, माछा पनि खानु पर्यो, यदि पच्दै पच्दैन, स्वास्थ्यले दिँदैन भनेपछि डाक्टर साहबको सल्लाह कस्तो हुन्छ?
अब यो माछालाई किन अलि राम्रो भन्यो भन्दाखेरि त्यसमा एक किसिमको फ्याटी एसिड हुन्छ जसले चाहिँ राम्रो रगतमा राम्रो कोलेस्ट्रोलको मात्रालाई बढाउँछ, राम्रो कुरालाई बढाउने भन्दा यसले मुटुलाई चाहिँ बचाउँछ, त्यो भएर माछा राम्रो भनेको हो। र अनि लिमिटमा खाँदा रेगुलर नखानलाई कहिलेकाहीँ खानलाई चाहिँ माछामा जुनसुकै खाए पनि केही फरक परेन, 1-2 दिन 1-2 छाको लागि चाहिँ रेगुलर खानेकुरामा भनेको मैले। र स्वास्थ्यले नभएसम्म अब धेरै नखाने ठिक्क खाने हो, नत्र खानेकुराहरूमा सबै छान्नु पर्यो। अब एभाइलेबल छ भने चाहिँ माछा खानु, त्यसपछि कुखुरा र खसी काट्ने धेरै चलन भएको हुनाले चाहिँ अब खसीको मासुमा पनि अब छाला र त्यो रातो भाग चाहिँ हुन त धेरै रातो भाग नै हुन्छ, ती भागहरूको मात्रा चाहिँ अलिक कम गर्ने अनि भित्री अङ्गहरू हुन्छ नि यो लिभर किडनी कलेजो अनि किडनी भयो मृगौला अनि अर्को चाहिँ ब्रेन हुन्छ अनि गिद्धि भन्छ
हजुर,
ती कुराहरूमा चाहिँ बढी युरिक एसिड अनि यो अलिक बढी हुने होइन यी कुराहरू चाहिँ अलिक कम खानु भन्छ, तिनीहरू चाहिँ स्वास्थ्यलाई त्यति फाइदा हुँदैन,
हजुर। डाक्टर साहब, हामी कार्यक्रमको अन्त अन्ततिर छौँ। अब जसरी यो दसैँ तिहारको बेला यो हामीले बढी जसो मासुजन्य पदार्थका बारेमा कुराकानी गऱ्यौँ, यो सँगसँगै हाम्रो घर परिवारमा अन्य चिल्लो पदार्थहरू पनि पाक्छ, अन्य धेरै परिकारहरू पनि पाक्छन्, त्यो सँगसँगै जसरी हरियो साग अथवा गेडागुडी पनि मिलाइहाल्ने त्यो खाना अथवा त्यो ब्यालेन्स डाइटका बारेमा डाक्टर साहबको अलिकता त्यसबारेमा भनिदिनु न।
अब खानेकुराहरूमा चाहिँ अब विशेष गरेर अलिकति माछा मासु बढी ठिकै छ, दसैँको बेला अलिअलि माछा मासु बढी खानु होला, केही छैन त्यसमा होइन, लामो समयसम्म चाहिँ अलिक भएन त माछा मासुमा चाहिँ माछा मासु मात्रै नखाने कि त्यसको साथसाथै भने नि मैले सागपातहरूको अलिकति खाने, सागपातहरूलाई अलिकति बढी दिने, सागपातहरू बढी खायो भने हामी चाहिँ अगाउँछौँ, अगाएपछि हामीले त्यति खानु पनि लाग्दैन नि, त्यही भएर सागपातलाई अलिकति बढी ध्यान दिने, फलफुल र सागपातलाई अनि फलफुल र सागपातलाई अलिकति बढी ध्यान दियो भने हाम्रो पेट भरिन्छ, त्यसपछि माछा मासु त्यति धेरै खानु मन लाग्दैन। एउटा कुरा त्यही भयो, तेलको हिसाबमा के छ भने तेल यदि शुद्ध तेल छ भने जुनसुकै वनस्पतिको तेल पनि स्वास्थ्यको लागि फाइदै भने त्यति बेफाइदा हुँदैन, जुन यो एडहरूमा आइरहेको हुन्छ नि कोलेस्ट्रोल फ्री कोलेस्ट्रोल फ्री, त्यो कोलेस्ट्रोल चाहिँ कुनै पनि वनस्पति तेलमा हुँदैन है त, यो चाहिँ रङ मेसेज इन यो दिइरहेको छ क्या, कोलेस्ट्रोल कुनै पनि वनस्पति तेलमा हुँदैन, यो चाहिँ एनिमल प्रडक्टमा मात्रै हुन्छ कोलेस्ट्रोल। कोलेस्ट्रोल चाहिँ अब जुनसुकै तेल, तेलको मात्रा चाहिँ के छ भने एकजना व्यक्तिलाई बिहान दिनभरिमा अब 10 ml 10 ml जति उसको चाहिन्छ शरीरलाई, त्यति भए पुग्छ हुन्छ, त्योभन्दा बढी प्रयोग गऱ्यो भने चाहिँ स्वास्थ्यको लागि बेफाइदा हुने हो। 10 ml भनेको 2 चम्चा, एकजना व्यक्तिको भागमा 2 चम्चा पर्नुपर्छ, त्योभन्दा बढी चाहिँ प्रयोग गर्नु हुँदैन। शुद्ध तेल जुनसुकै प्रयोग गरे पनि हुन्छ, त्यसमा वनस्पति तेलहरूमा तोरीको तेल, सनफ्लावर तेल अनि अरू तेल महँगो महँगो नै ल्याउनुपर्छ भन्ने छैन, त्यही भएर तेल शुद्ध तेल छ भने जुनसुकै पनि स्वास्थ्यको लागि ठिकै छ, मात्रा चाहिँ 10 ml एकजना।
भनेपछि त्यो ब्रान्ड बनाएर बिक्री गर्नका लागि यो कोलेस्ट्रोल फ्री हो भन्ने खालको कुराहरू चाहिँ गर्छन्,
त्यो चाहिँ सत्य होइन है त, कुनै पनि वनस्पति तेलमा चाहिँ कोलेस्ट्रोल हुँदैन।
हजुर, अब अन्तमा डाक्टर साहब पनि दसैँ मनाउनु घर जानु भएको छ, धनगढी आसपासका श्रोताहरू यसै गरी बैतडीको रेडियो सौगात सुन्नुभएका श्रोताहरू डाक्टर साहबलाई सुन्नु भएको छ, अन्तमा यहाँको शुभकामना र अनि अरू केही श्रोतालाई सन्देश छ भनेपछि डाक्टर साहबले भनिदिनु होला।
दिनेश एफएम सुनिरहनु भएको सबै श्रोतालाई मेरो तर्फबाट दसैँको शुभकामना, दसैँ राम्रोसँग मान्नु होला, खानपिनमा विशेष ध्यान दिनुहोला, यसमा नुनको मात्रा चिल्लोको मात्रा र अनि रातो मासुको भागहरू चाहिँ अलिक कम प्रयोग गरी साथसाथै सागपात र फलफुलहरूको मात्रा पनि सँगसँगै प्रयोग गर्नुभयो भने स्वास्थ्यको लागि फाइदा हुन्छ। र पाहुनाहरूलाई चाहिँ मैले अलिकति जोड दिएर भन्नु खोज्नु लागेको, पाहुनाहरूलाई खानेकुरामा चाहिँ जोड नगर्नु होला, खानेकुरामा अलिकति भए खानु थपिदिनु भन्ने चलन हुन्छ नि, त्यो चाहिँ नगरिदिनु होला। अनि आउने बित्तिकै ग्रिन टी, रात कालो चिया अथवा ग्रिन टीले स्वागत गर्ने, अनि गुलियो पेय पदार्थहरू चाहिँ अलिक कम गर्नुभयो भने राम्रो हुन्छ। अनि दसैँ राम्रोसँग मनाउनु होला, अनि आफू पनि स्वास्थ्य बन्नु होला, अरूलाई पनि स्वास्थ्य बनाउन सहयोग गर्नु होला।
हस् डाक्टर साहबलाई धेरै धेरै धन्यवाद।
हस्
धन्यवाद। आज हामी कुराकानी गऱ्यौँ खास गरी दसैँका बेलामा खानपिनमा केमा ध्यान दिने भन्ने बारेमा हामीले कुराकानी गऱ्यौँ। हामीसँग हुनुहुन्थ्यो सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कुमार, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरू पनि घरमा बोका खसी भेडा च्याङ्रा काट्नु भएको छ होला, डाक्टर साहबले भने जस्तै गरी दीर्घ रोगीहरूले ध्यान दिनुहोला, राम्रोसँग दसैँ मनाउनुहोला, दसैँमा खानपिनमा विशेष ध्यान दिनुहोला, माछा मासुका परिकार सँगसँगै हरियो साग तरकारी गेडागुडीमा पनि यहाँले बढी ध्यान दिनुहोला, ब्यालेन्स अथवा सन्तुलित आहार यहाँले खानुहोला, अल्कोहलको मात्रा पनि डाक्टर साहबले बताइसक्नु भएको छ, धेरै अल्कोहलको मात्रा पनि नखानुहोला भन्दै तपाईँहरूको दसैँ शुभ बितोस्, तपाईँहरूले दसैँमा राम्रो खाना खानुहोस्, तपाईँहरू दसैँमा स्वास्थ्य बन्नुहोस् भन्दै दिनेश एमसँगै बैतडीको रेडियो स्वागत सुन्नुभएका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै प्रविधिमा साथ दिने मित्र हुन्छ बाहिरपट्टि रामदास राणा बसिरहनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म शिवराज भट्ट बिदा हुन्छु, नमस्कार।